यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेपालमा आज एकै दिन थप 57 जनामा कोरोना संक्रमण पुष्टि। मुलुकमा कोरोना संक्रमितको संख्या 191। कोरोना संक्रमित बढेसँगै पर्सा र बारा जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी। कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्नेमा सांसदहरूको जोड़। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। कोरोना महामारी विरूद्धको लड़ाईमा अग्रमोर्चामा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीको सेवाभावको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सराहना। र कोरोना भाइरस विरूद्धको खोप तयार पार्न अहोरात्र काम भइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। समाचार अब विस्तारमा। पर्सा, रूपन्देही, कपिलवस्तु र बारा जिल्लामा गरी आज थप 57 जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या बढ़ेर 191 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज पर्सामा 39 जना, रूपन्देहीमा 9 जना, कपिलवस्तुमा 8 जना र बारामा 1 जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो। आज संक्रमण पुष्टि भएका सबैजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएकाहरूमध्ये 33 जना उपचारपछि निको भई घर फर्किएका छन् भने बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 18,964 जनाको पीसीआर प्रविधिबाट र 59,627 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 2,236 जनाको परीक्षण गरिएको छ। यसैगरी देशका विभिन्न स्थानमा 12,785 जना क्वारेन्टाइनमा र 228 जना आइसोलेसनमा रहेको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। पर्सा जिल्लामा एकै दिन आज 39 जनामा कोरोना संक्रमण देखिएपछि वीरगंजको जनजीवन त्रसित बनेको छ। यसअघि वैशाख 24 वीरगंजमा 2 महिने शिशुसहित एकै परिवारका 17 जनालाई कोरोना संक्रमण देखिएको थियो। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको एक रिपोर्ट।
पर्सा जिल्लामा एकैसाथ फेरि 39 जनामा कोरोना संक्रमण देखिएपछि वीरगंजको जनजीवन त्रसित भएको छ। यसअघि गत वैशाख 24 गते वीरगंजमा 2 महिने शिशु सहित एकै परिवारका 17 जनालाई कोरोना संक्रमण देखिएको थियो। वीरगंजमा ठूलो संख्यामा थप कोरोना संक्रमित देखिएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो।
वीरगंजलाई के गर्न सकिन्छ, हामी हाम्रो तर्फबाट के हुन सक्छ, सबै चाहिँ अब उपाय अवलम्बन गर्नु, सबै सहयोग गर्नको लागि मैले चाहिँ आजै मैले निर्देशन दिएँ। अब अवस्था असामान्य बन्दै गइराखेको छ, यसमा चाहिँ कुनै पनि किसिमले हामी कसर बाँकी राख्नु हुँदैन र म यति मात्र भन्न चाहन्छु कि यस्तो अवस्थामा हामी सबै सहमित भएर लकडाउनमा बसेर जुन किसिमका अहिले चाहिँ सरकारले निर्देशन दिएको छ, केही गर्नलाई हामीलाई भनिराखेको छ, त्यसलाई पालना गरौं, संयमित रहौं। निश्चित रूपमा हामी चाहिँ यसलाई चाहिँ हामी नियन्त्रण गर्नमा र यसलाई चाहिँ हामी कन्ट्रोल गर्नमा सफल हुनेछौँ।
संक्रमितहरूलाई राख्नको लागि अब नारायणी अस्पतालले थ्याक्न नसक्ने स्थिति सिर्जना भएको र वीरगंजमा छुट्टै कोरोना अस्पताल सञ्चालन गर्ने बारेमा अनावश्यक राजनीति हुँदा समस्या देखिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सराबगीले बताउनुभयो।
सामानहरू जे जे मागेको छ त्यो पठाउनमा मद्दत गर्नुहोस्, हामीहरू म्यासिभ टेस्ट गरौँ, सबैलाई घरमै छुनेर राखौँ र जतिजना कोरोनाका मरिज निस्किन्छ सबै लगेर आइसोलेसनमा राखेर इलाज गरौँ। यो काम अहिले तत्काल गर्नु जरुरी छ, त्यसको लागि सिडिओ साहबले लिनु छ जिम्मा, सिडिओ साहबले लियोस् या जसलाई लिनु छ लियोस्, मलाई चाहिन्छ वीरगंजवासीको सुरक्षा, देशवासीको सुरक्षा, त्यसमा मलाई मदत गरोस्, म सारा व्यवस्थापन गर्न रेडी छु।
वीरगंजमा एकै दिन ठूलो संख्यामा संक्रमित भेटिएका मध्ये केही संचार कर्मी समेत संक्रमित भएको पुष्टि भएको छ। यसले समाचार संकलनमा खटिने संचार कर्मीलाई उच्च जोखिम देखिएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर 2 का अध्यक्ष दिपेन्द्र चौहानले बताउनुभयो। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पछि उच्च जोखिममा रहेको संचारकर्मीहरूलाई समेत राज्यले बेलैमा सुरक्षाका आवश्यक सामग्री उपलब्ध गराउनु पर्ने माग अहिले वीरगंजबाट उठेको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी बिरगंज।
कोरोना महामारीको अवस्थालाई गम्भीर रूपमा लिँदै जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सूचना जारी नभएसम्मका लागि आज साँझ 8 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले पर्सा जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ़दै गएपछि त्यसलाई नियन्त्रण गर्न आज साँझ 8 बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको बताउनुभयो। यसैगरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको अधिकांश क्षेत्र पर्सासँग जोड़िएको हुँदा बारामा समेत निषेधाज्ञा जारी गरेको बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले जानकारी दिनुभयो। कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले स्वास्थ्य सेवाको विस्तार, आर्थिक विकास, रोजगारीको सिर्जना तथा कृषि उत्पादनको विकासका लागि ठोस योजना बनाएर अगाडि बढ़नुपर्ने बताउनुभयो। बैठकमा सत्तापक्षका सांसदहरूले कोरोना संकट, कृषि उत्पादन र सीमा सुरक्षालाई प्राथमिकतामा राखेर बजेट आउनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने एवं कोरोनाका कारण रोजगारी गुमाएका युवा जनशक्तिलाई कृषि क्षेत्रमा जोड्ने र रोजगारी प्रदान गर्ने गरी बजेट आउनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले कोरोना संकटको अवस्थामा विशेष योजना सहितको बजेट आउनुपर्ने तथा न्यून आय भएका र बेरोजगार नागरिकहरूको जीवनस्तरमाथि उकास्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। यसै गरी पूर्व बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावको अनुगमन गरेर मात्रै बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँहरूले स्वास्थ्य क्षेत्रको सुधारमा विशेष जोड़ दिँदै कोरोना पछिको अवस्थामा नागरिकको जीवन रक्षा गर्ने र आउन सक्ने संकटलाई सम्बोधन गर्ने गरी अगाडि बढ़नुपर्ने विचार व्यक्त गर्नुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र विकास गर्न आगामी 5 वर्षसम्मका लागि ठोस रणनीति ल्याउनु पर्ने तथा हुलाकी मार्गको निर्माण, सूर्य संरक्षण, तटबन्ध निर्माण तथा सिंचाई आयोजना निर्माणमा बजेटले ध्यान दिनुपर्ने बताउनुभयो। आवश्यकताको सिद्धान्त र समानताको आधारमा सबै क्षेत्रमा बजेट वितरण गर्ने व्यवस्था हुनुपर्ने तथा ग्रामीण विकास र कृषि उत्पादनको बजारीकरण र औद्योगिकरण गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरूले महत्वपूर्ण विषयहरू उठाएको भन्नुहुँदै यस विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले छिमेकी मुलुकले सीमाना मिचेर नेपालको स्वाभिमानमा चोट पुर्याएकाले यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भारतले नेपालको भूमि अतिक्रमण गरेर सड़क निर्माण गरेको, नेपालको सीमा क्षेत्र समेट्ने गरी नक्सा सार्वजनिक गर्दा समेत सरकारले समयमा समस्या समाधान गर्न ध्यान नदिएका कारण समस्या बढ़दै गएको धारणा राख्नुभयो। सांसदहरूले कोरोनाका कारण नागरिकको मृत्यु भए पनि जिल्ला पछिल्ला दिनहरूमा कोरोनाको संक्रमण बढ़दै गएकाले उच्च सावधानी अपनाउनु पर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम आगामी जेठ 2 गते शुक्रबार प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा अपरान्ह 4 बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आगामी जेठ 15 गते संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान 11 बजे बैठक बोलाइएको जानकारी दिनुभयो। यसअघि वैशाख 24 गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो। पार्टी कार्यालय सचिव रिजालले 2 अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न लागेको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ। स्वास्थ्यका लागि विश्वलाई नर्सिङ भन्ने मूल नारा सहित आज मनाइएको यो दिवस आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिंगलको जन्मदिनको अवसरमा सन् 1974 मनाउन थालिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा 200 फ्लोरेन्स नाइटिंगल जयन्तीका अवसरमा सम्पूर्ण नर्सहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। यस अवसरमा ट्वीट गर्नुहुँदै राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारी विरूद्धको लड़ाईमा उच्च मनोबलका साथ अग्रमोर्चामा खटेर सम्पूर्ण नर्स चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्नुभयो। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज ट्वीट गर्नुहुँदै कोरोना भाइरसको महामारी विरूद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा विश्व नर्सिङ दिवसको शुभकामना व्यक्त गर्नुभयो। यसै गरी दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाको अग्रपंक्तिमा रही सेवारत सम्पूर्ण नर्स चिकित्सक तथा स्वास्थ्यकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ। यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आज एक विज्ञप्ति मार्फत विश्व नर्सिङ दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले कोरोना भाइरसको महामारीपछि उत्पन्न परिस्थितिका कारण विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने सम्बन्धमा सरकारले गृह कार्य गरिरहेको बताउनु भएको छ। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्र मन्त्री ग्यावालीले फर्कन चाहनेलाई कसरी ल्याउने, कुन क्वारेन्टाइनमा राख्ने र त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले गृह कार्य गरिरहेको बताउनुभयो। नेपाल फर्कने नेपालीको संख्या 5,88,700 हुन सक्ने अनुमान गरिएको र तीमध्ये खाड़ी मुलुकबाट 3,25,000 र बाँकी भारतबाट फर्किने अनुमान गरिएको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तत्कालका लागि कुल 21,00,000 बेरोजगारलाई काम दिने गरी सरकारले अधिकतम प्रयास गरिरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री पुनले लकडाउनका कारण झण्डै 10,00,000 श्रमिक बेरोजगार भएका र विदेशबाट झण्डै 10,00,000 श्रमिक फर्कन तयार रहेकाले त्यसलाई ध्यानमा राखी रोजगारी सिर्जनामा सरकारले ध्यान दिएको बताउनुभयो। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बाह्य तथा आन्तरिक आवागमन ठप्प हुँदा होटल व्यवसाय संकटमा परेको छ। सरकारले सन् 2020लाई भ्रमण वर्ष घोषणा गरेसँगै निजी क्षेत्रले ठूलो लगानी गरेको पर्यटन व्यवसायमा अहिले सबैभन्दा बढ़ी क्षति पुगेको होटल एसोसिएशन अफ नेपालले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
कोरोना भाइरसका कारण उत्पन्न संकटको अवस्थामा सबैभन्दा ठूलो मार यति बेला पर्यटन क्षेत्रले खेपिरहेको छ। कसरी अगाडि बढ़ने भन्ने अन्यल रहेको अहिलेको अवस्था हेर्दा होटल व्यवसायलाई पुरानो अवस्थामा फर्किन झण्डै 2 वर्ष लाग्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। होटल व्यवसायमा हाल 8,00,000 भन्दा धेरै कामदार रहेका छन्। अब उनीहरूको जीवनयापन कसरी हुन्छ भन्ने टड्कारो समस्या देखिएको छ। होटल एसोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह,
अहिलेको संकटको अवस्थामा होटल क्षेत्र शून्यको अवस्थामा छ। होटल झन्झनै 8,00,000 कामदार कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूको जीवनयापन कसरी गर्ने भन्ने ठूलो समस्या छ। सरकारसँग पनि हाम्रो अपेक्षा चाहिँ नि रोजगार संरक्षण कोष स्थापना गरेर हाम्रो कर्मचारीहरूको भरण पोषण गर्न पाइयो भने नयाँ ट्रेन्ड नयाँ सम्भावना हुन्छ भन्ने चाहिँ हाम्रो जिकेट छ, त्यसमा हामी काम गरिरहेका छौँ।
होटल एसोसिएसन अफ नेपाल अन्तर्गत साना ठूला होटल र रिसोर्टहरू गरेर करिब 3,000 संख्यामा रहेका छन्। हाल होटल व्यवसाय सञ्चालन नहुँदा 1 महिनामा 2 अर्ब बराबरको घाटा बिहोर्नु परेको होटल एसोसिएसन अफ नेपालले जनाएको छ। कोरोना संक्रमणपछि नेपाल पर्यटन बोर्डले गरेको अध्ययनले पर्यटन क्षेत्रमा करिब 20 अर्ब बराबरको आर्थिक प्याकेज आवश्यक पर्ने देखाएको छ। पुनः एकपटक होटल एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष शाह,
नेपाली टुरिज्म बोर्डले एउटा अध्ययन गर्नुभएको छ, त्यो रिपोर्टले झन्डै 20 अर्बको आर्थिक प्याकेज यो इन्डस्ट्रीलाई चाहिन्छ भनेर रेकमेन्ड गर्नुभएको छ। होटेल सँग नेपालको महिनाको 2 अर्बको घाटा देखिन्छ।
निजी क्षेत्रले पर्यटन व्यवसायमा गरेको लगानीको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यति बेला निकै चुनौती थपिएको नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सिंह अहिर बताउनुहुन्छ।
अहिलेको इन्डस्ट्रीमा भएका हाम्रा जति पनि स्टेक होल्डर कर्मचारीहरू लगायत जो जनशक्ति यसमा आश्रित छ, यिनीहरूलाई कसरी टेकाउने नै ठूलो एउटा चुनौती नेपाल सरकारको र निजी क्षेत्रको परेको छ।
विश्वले नै कोरोना भाइरसका कारण अहिले अनपेक्षित रूपमा स्वास्थ्य र आर्थिक संकट झेलिरहेको छ। संक्रमण बढ़िरहेकाले हालको अवस्थामा छिट्टै बाह्य पर्यटक भित्राउने सम्भावना नरहेकाले सरकारले विस्तारै आन्तरिक पर्यटनलाई बढ़ावा दिने खालका विशेष योजना बनाएर यस क्षेत्रलाई अगाडि बढ़ाउनु पर्नेमा सरकार वालाहरूले जोड़ दिएका छन्। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट भारतमा 45 दिन क्वारेन्टाइन बसेका 242 जना नेपालीलाई स्वदेश ल्याइएको छ। सीमावर्ती भारतीय बजार वनबासाको स्कूलमा क्वारेन्टाइन बसेका मध्ये आइतबार 75 जना र हिजो राति 167 जनालाई भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलले बनवासामा 45 दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको बताउनुभयो। सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका 17 जनालाई क्वारेन्टाइनमा राखिएको छ। डाक्नेश्वरी नगरपालिका वडा नम्बर 3 हटैल टोलका 18 वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका 12 जनासहित 17 जनालाई पुनः क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रदीप शाहले जानकारी दिनुभयो। लकडाउनको समयमा यही वैशाख 9 गते चितवनबाट पैदल हुँदै घर आए लगत्तै संक्रमण देखिएका युवकसहित 13 जनालाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर 5 स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरूको वैशाख 25 गते स्वाब संकलन गरिएपछि रिपोर्ट नआउँदै 28 गते आइतबार घर पठाइएकोमा घर पठाएको 1 दिनपछि हटैलका युवकमा संक्रमण देखिएको थियो। कैलालीबाट बर्दिया पुगेकी 11 वर्षीय बालिकामा कोरोना पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका भजनी नगरपालिका 1 मा बालिकाका आफन्तहरूको घरका 5 जनामा ऱ्यापिड टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएको भजनी नगरपालिकाका उपप्रमुख छायादेव कोठाले जानकारी दिनुभएको छ। बर्दियाको राजापुर नगरपालिकामा भेटिएकी संक्रमित बालिका वैशाख 16 गते कैलालीको भजनी नगरपालिका 1 मा रहेको आफन्तको घरमा 3 दिन बसेर घर फर्किएकी थिइन्। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अलपत्र व्यक्तिलाई ल्याएर विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम क्वारेन्टाइन तथा आइसोलेसनमा राख्न तथा निजहरूको आवश्यक स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एकल महिलालाई जस्तै एकल पुरूषलाई पनि भत्ता वितरण गर्न शुरू गरेको छ। प्रति महिना 500 रूपियाँका दरले एकल पुरूषलाई भत्ता वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ। सिन्धुपाल्चोकबाट स्थानीय संवाददाता देवराज सुवेदीको रिपोर्ट।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका 2 का एकलाल ज्योतिले पहिलो चौमासिक भत्ता स्वरूप 2000 लिनुभएको छ। स्थानीय सरकारले घरमै भत्ता वितरण गरेपछि उहाँ दङ्ग हुनुभएको छ। गाउँपालिकाले महिलाहरूलाई जस्तै एकल पुरुषलाई पनि भत्ता वितरण गर्न थालेपछि महिला पुरुषमा समानता आएको उहाँको भनाइ छ।
अहिले हाम्रो गाउँपालिकामा दिएको यो एउटा साह्रै खुसी लाएर अब सबैले खान नि पाउँछन्, मैले पनि पाएँ।
हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममा ल्याएको एकल पुरुष भत्ता वितरण कार्यक्रम पहिलो चरणमा सकिएको गाउँपालिकाले जनाएको छ। एकल महिलाहरूको जस्तै पुरुषको पनि व्यावहारिक समस्या व्याप्त रहेको पाएपछि यो कार्यक्रम लागू गरिएको र आगामी आर्थिक वर्षमा यसलाई वृद्धि गर्दै लैजाने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजिन शेर्पा बताउनुहुन्छ।
गाउँपालिकाले अहिले यो पहिलो वर्ष 500 हामीले सुरुवात गरेको, आगामी आवाहरूमा यसलाई हामीले बढाउँदै अगाडि लिएर जाने छ यो कार्यक्रम।
हेलम्बु गाउँपालिका जस्तै अन्यत्रका व्यक्तिहरूले पनि एकल पुरुषलाई सुविधा हुनुपर्ने माग गरेका छन्। मेलम्ची नगरपालिका 7 का एककृष्ण पौडेल।
हेलम्बु गाउँपालिकाले जस्तै मेलम्ची नगरपालिकाले पनि व्यवस्था गरिदिए हुन्थ्यो, एकल पुरुषको लागि असुविधा परिराखेका छ।
कोरोना संक्रमणको बेला स्थानीय सरकारले एकपछि अर्को यस्ता नागरिक हितका लागि ल्याइएका कार्यक्रमहरूमा स्थानीयले जनप्रतिनिधिको प्रशंसा गरेका छन्। त्यसै गरी जिल्लाको इन्द्रावती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा एकल पुरुषहरूको लागि सहयोगी हुने कार्यक्रम ल्याउने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो। देवराज सुवेदी, रेडियो नेपाल, मेलम्ची, सिन्धुपाल्चोक।
संस्कृतिविद प्राध्यापक डाक्टर मुकुन्द राज अर्यालको 77 वर्षको उमेरमा आज निधन भएको छ। संस्कृतिविद डाक्टर अर्यालको हृदयघातका कारण निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 42,72,000 नाघेको छ। 2,87,000 भन्दा बढ़ीको कोरोना महामारीका कारण मृत्यु भएको छ भने 15,36,000 भन्दा बढ़ी रोग निको भई घर फर्केका छन्। अमेरिकामा 13,85,000 भन्दा बढ़ी संक्रमित हुँदा 81,000 माथिको मृत्यु भएको छ। शुरूका दिनमा संक्रमण दर कम देखिएको रसियामा हिजो एकै दिन 11,000 भन्दा बढ़ी नयाँ संक्रमित देखिएसँगै चुनौती बढ़ेको छ। तर राष्ट्रपति भ्लादिमिर पुटिनले देशव्यापी लकडाउन आजदेखि खुला गर्दै उद्योग व्यवसाय शुरू गर्न आदेश दिनुभएको छ। ठूलो संख्यामा मानिसलाई जम्मा हुन अझै प्रतिबन्ध कायम रहने तर देशको अर्थतन्त्रलाई अघि बढ़ाउन कृषि र निर्माणलाई जोड़ दिइने उहाँले बताउनुभयो। कड़ा लकडाउनको अवस्था नगरिकनै शुरूमा कोरोना महामारीलाई एक हदसम्म नियन्त्रणमा लिएको दक्षिण कोरियामा पछिल्लो पटक फेरि संक्रमण बढ़नुमा रात्री क्लबमा भएको भीड़भाड़लाई जिम्मेवार ठहराइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा कार्यरत दुई कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएपछि त्यहाँ काम गर्ने सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ। यता भारतमा कुल संक्रमितको संख्या 71,000 नाघेको छ भने मृत्यु हुनेको संख्या 2,310 भन्दा बढ़ी पुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीका सम्बन्धमा मुख्यमन्त्रीहरूसँग गर्नुभएको भिडियो कन्फरेन्स बैठकमा लकडाउनलाई फेरि बढ़ाउन सकिने सम्भावना देखिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतमा जेठ 4 गतिसम्मका लागि लगाइएको लकडाउन बढ़ाइए पनि क्रमशः खुकुलो पार्न सकिने विषयमा छलफल भएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरूद्धको खोप विकास गर्ने सिलसिलामा अहिले 7 वा 8 प्रकारका परीक्षण खोप विकास भइरहेको र यसलाई सफल पार्न तीव्र गतिमा काम भइरहेको जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेससले खोप तयार पार्न 12-18 महिनाको समय लाग्ने भए पनि अत्यन्तै तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। अब मौसम। आज गण्डकी प्रदेश, बागमती प्रदेशको पश्चिमी भूभाग, कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभाग र प्रदेश नम्बर 1 सामान्य तथा बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई पूर्वी र पश्चिमी भूभागका केही तथा मध्य भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज एकै दिन थप 57 जनामा कोरोना संक्रमण पुष्टि। मुलुकमा कोरोना संक्रमितको संख्या 191 पुग्यो। कोरोना संक्रमित बढ़ेसँगै पर्सा र 12 जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी। कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्नेमा सांसदहरूको जोड़। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक भोलि बस्दै। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। कोरोना महामारी विरूद्धको लड़ाईमा अग्रमोर्चामा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीको सेवाभावको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सराहना। र कोरोना भाइरस विरूद्धको खोप तयार पार्न अहोरात्र काम भइरहेको स्वास्थ्य संगठनको भनाई। हवस् त, राति 9 समाचार सकियो। हाम्रो अर्को समाचार 10 हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।